الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له صدق الله مولانا العظيم. اس دنیا کے اندر بہت ساری مخلوق ایسی ہے جن کے اندر زندگی اور حیات ہمیں سمجھ میں آتی ہے، نظر آتی ہے. جیسے ہم انسان ہیں تو ہمارے اندر زندگی ہے، جان ہے، یہ سمجھ میں آتا ہے، نظر آتا ہے. یہی حال ہے جانوروں کا، پرندوں کا، کہ ان کے اندر زندگی ہے، یہ ہم کو نظر میں آتا ہے. لیکن بہت ساری چیزیں ایسی ہیں کہ ان کے اندر زندگی ہے لیکن ہم کو نظر نہیں آتی ہے. جیسے کہ پتھر ہے، پہاڑ ہے، زمین ہے، یہ ایسی چیزیں ہیں کہ ہمیں یہ نظر آتا ہے کہ وہ بے جان ہیں، ان میں جان نہیں ہے. لیکن قرآن مجید سے پتہ چلتا ہے کہ یہ جو چیزیں ہم کو ظاہر میں بے جان دکھتی ہے اس میں بھی اللہ تعالیٰ نے جان رکھی ہے، زندگی رکھی ہے. اور یہ زندگی قیامت کے دن سب کے سامنے ظاہر بھی ہو جائے گی. جیسے قرآن کی ایک آیت کے اندر ہے کہ پتھر اللہ کے ڈر سے نیچے گرتے ہیں، وَإِنَّ مِنْهَا لَمَا يَحْبِطُ مِنْ خَشْيَةِ اللَّهِ. اللہ کا ڈر پتھر میں بھی موجود ہے اور اس کی وجہ سے وہ اوپر سے نیچے گرتے ہیں. اسی طریقے سے پتھر کے اندر سے پانی نکلتا ہے کہ بڑی بڑی ندیاں ہیں، چھوٹے چھوٹے اسپرنگ، چشمے اور جھرنے ہیں، پتھر میں سے پانی نکل کے آتا ہے. تو پتھر میں ہم کو زندگی نظر نہیں آتی لیکن ان میں بھی اللہ نے زندگی رکھی ہے. ایک عادت یہ ہونی چاہیے کہ آدمی جہاں بھی ہوئے کچھ اللہ کا ذکر کر لیوے، تسبیح پڑھ لیوے، کلمہ پڑھ لیوے. تو یہ پتھر، پہاڑ، درخت، کنکر، زمین، یہ قیامت کے دن اللہ کے سامنے ہماری گواہی دیں گے. جیسے گناہ کے بارے میں کہ آدمی کہیں پر جا کر کے بھی گناہ کرے لیکن وہ زمین جہاں گناہ کیا، یہ قیامت کے دن بولے گی اور بتائے گی کہ اس نے گناہ کیا تھا. اذا زلزلت الارض کی صورت ہم پڑھتے ہیں اس میں یہی ہے یوم اذن تحدث اخبارها بان ربك اوحى لها. یہ زمین قیامت کے دن بولے گی کہ زمین پر کسی نے گندا کام کیا, گناہ کا کام کیا, تو اللہ کے سامنے بولے گی. تو زمین پر اچھا کام کریں گے تو زمین قیامت کے دن وہ بھی بتائے گی. اسی لیے ہم کہیں بھی جاوے, جیسے لوگ گھومنے جاتے ہیں دریا کنارے, جنگل میں, پہاڑ پر, گارڈن میں, تو وہاں دو چار مرتبہ ہی صحیح کلمہ پڑھنا چاہیے, قرآن کی کوئی سورت پڑھنی چاہیے, قل ھو اللہ الحمد شریف. تو وہ زمین, وہ گھاس, وہ پتھر, وہ پہاڑ, وہ دریا ندی کا پانی قیامت کے دن ہمارے لیے گواہی دیں گے کہ اس نے ہمارے پاس آ کر کے نیک کام کیا تھا. جیسے کہ ابھی مسجد میں آپ آ گئے اور یہاں آ کے آپ نے قرآن پڑھا, تو یہ مسجد کی جو دیوار ہے, دیوار کے جو پتھر ہے, وہ بھی قیامت کے دن اللہ کو کہیں گے کہ اس نے کلمہ پڑھا تھا, اس نے قرآن پڑھا تھا, اس نے نماز پڑھی تھی. یہ گواہ بنیں گے, ساکشی بنیں گے اللہ تعالیٰ کے یہاں. تو اس دنیا کی چیزوں کو اللہ تعالیٰ نے ایسا بنایا ہے کہ ہمیں یہ دکھتا ہے کہ اس میں جان نہیں ہے, لیکن اس میں جان ہے, اور وہ قیامت کے دن بولیں گے اور اللہ کو نیک اور برے کام کی وہ خبر دیں گے. یہ مہینہ ذوالقعدہ کا چل رہا ہے, گیارہواں مہینہ ہے ہماری اسلامی کیلنڈر میں, اور اس کے بعد ذوالحج کا مہینہ آئے گا, بارہواں مہینہ, کہ جو آخری مہینہ ہوتا ہے سال کا. پھر محرم سے نیا سال شروع ہوتا ہے. ذوالحج کے مہینے میں حج ہوتا ہے, قربانی والی عید ہوتی ہے, اور لوگ اللہ تعالیٰ کے لیے قربانی کرتے ہیں. یہ قربانی اللہ تعالیٰ کے نبی حضرت ابراہیم علیہ الصلاۃ والسلام کے زمانے سے شروع ہوئی. حضرت ابراہیم علیہ السلام اللہ تعالیٰ کے بہت بڑے رسول ہیں, بہت بڑے اللہ تعالیٰ کے سچے نبی ہیں. حضرت ابراہیم علیہ الصلاۃ والسلام پیلسٹائن میں رہتے تھے. ان کا وطن تو عراق تھا, لیکن وہاں سے ہجرت کر کے پیلسٹائن چلے گئے تھے. پیلسٹائن میں ایک شہر ہے جس کو مدینۃ الخلیل کہتے ہیں, وہیں ابراہیم علیہ السلام کی قبر آج بھی ہے, اور وہاں مسجد بھی ہے, اور وہ پورا ایریا حضرت ابراہیم علیہ السلام کا حرم کہا جاتا ہے, جیسے مکہ کا حرم, جیسے مدینہ کا حرم, ایسے وہ پیلسٹائن میں ابراہیم علیہ السلام کا حرم. تو حضرت ابراہیم علیہ السلام کا وطن عراق تھا, وہاں سے ہجرت کر کے آپ پیلسٹائن چلے گئے. حضرت ابراہیم علیہ السلام, اللہ تعالیٰ نے ان کے ذریعے کعبہ شریف بنوایا, اللہ تعالیٰ نے ان کے ذریعے حج پھر سے چالو کروایا, اللہ تعالیٰ نے ان کی برکت سے, بیوی بچے کی برکت سے زمزم کا پانی عطا کیا. اتنے بڑے آدمی حضرت ابراہیم علیہ السلام ایک مرتبہ وہ سفر میں تھے, ان کے ساتھ ان کی بیوی تھی حضرت سارا نام کی, جو ان کے قریبی رشتے دار تھی, چچا کی لڑکی تھی یا ماموں کی لڑکی تھی, ان سے ان کی شادی ہوئی تھی. یہ دونوں میاں بیوی سفر میں تھے اور ایجپت پہنچے سفر کے بیچ میں. اس زمانے میں ایجپت کا جو بادشاہ تھا وہ بڑا خطرناک ظالم قسم کا بادشاہ تھا. کوئی بھی خوبصورت عورت اس کو نظر آتی تھی تو وہ اس کے ساتھ زبردستی گندا کام کرتا تھا، غلط کام کرتا تھا. اور حضرت ابراہیم علیہ السلام کی بیوی حضرت سارا رضی اللہ تعالی عنہا، اللہ نے ان کو بہت خوبصورت بنایا تھا. کہتے ہیں کہ اس دنیا کی جو پہلی عورت ہے، ہم سب کی دادی اماں حضرت حوا، ان کے جیسی خوبصورتی اللہ تعالیٰ نے حضرت سارا کو دی تھی. حوا تو سب سے پہلی عورت ہے، اسی لیے وہ کتنی خوبصورت ہوگی. پھر حضرت سارا تو مصر پہنچے تو مصر کے بادشاہ کے پولیس والوں نے، سپاہیوں نے بتایا کہ ایسی خوبصورت عورت آئی ہے، وہ زبردستی اپنے محل میں بلا کر کے غلط کام کرتا تھا. اس کو یہ نہیں معلوم کہ یہ اللہ کے رسول ہے، نبی ہے، اور ان کی یہ پاک بیوی ہے. تو اس نے پولیس والوں کے ذریعے، سپاہیوں کے ذریعے حضرت سارا کو زبردستی پکڑوا لیا. حضرت ابراہیم علیہ السلام کیا کر سکتے تھے؟ سامنے سرکار ہے، حکومت ہے، اور وہ راجا ہے پورے ایجپٹ کا. اس نے ان کی بیوی کو پکڑ لیا اور پکڑوا کر کے اپنے محل میں غلط کام کرنے کے لیے بلایا. جیسے ہی سپاہی لوگ حضرت سارا کو پکڑ کے لے گئے، حضرت ابراہیم علیہ السلام محل کے باہر وضو کیا اور وضو کر کے نماز پڑھنے میں مشغول ہو گئے، اور نماز پڑھ کے اللہ تعالیٰ سے دعا مانگنے میں لگ گئے. اور اللہ تعالیٰ سے یہ دعا مانگی، اے اللہ، جیسے میں پاک ہوں، آج تک میں نے کوئی غلط کام نہیں کیا، میری بیوی بھی پاک ہے، اس نے بھی کوئی غلط کام نہیں کیا، اے اللہ، یہ ظالم بادشاہ میری بیوی کو پکڑ کے غلط کام کے لیے لے گیا ہے، اے اللہ، تو اس کی عزت کی حفاظت فرما، میری بیوی کو بچا کے رکھ اس کے غلط کام سے. حضرت ابراہیم علیہ السلام دعا میں، نماز میں لگ گئے. دوسری بات یہ ہوئی کہ اللہ تعالیٰ نے قدرتی طور پر یہ کر دیا کہ وہ جو مصر کا بادشاہ تھا، اس کا جو پیلس تھا، محل تھا، وہ محل کی جتنی دیوار تھی، چونکہ آگے ایک رو ہال ہوگا سٹنگ، پھر آگے روم ہوگا، پھر اندر بیڈ روم ہوگا، تو وہاں تک کی جتنی بھی دیوار تھی، وہ دیوار کو اللہ تعالیٰ نے ابراہیم علیہ السلام کے لیے قدرتی طور پر کانچ کی بنا دی. یعنی باہر بیٹھے بیٹھے اندر کا منظر، سین نظر آوے، ایسا اللہ نے قدرتی طور پر کر دیا. سب چیزیں نظر آ رہی تھی. وہ ظالم بادشاہ حضرت سارا کو لے کر کے اپنے روم کے اندر گیا. حضرت سارا نے دیکھا کہ اب میرے ساتھ غلط کام کرے گا، تو حضرت سارا نے جلدی سے وہ نماز کی نیت باندھ لی. اب وہ تو بے ایمان تھا، اس کو کیا نماز سے لینا دینا، لیکن اس نے حضرت سارا کو نماز پڑھنے کا چانس دیا. حضرت سارا نے نماز پڑھی 2 رکعت اور اللہ تعالیٰ سے دعا مانگی، اور دعا میں اللہ کو یہ کہا، اے اللہ، آپ جانتے ہیں آج تک میں نے اپنے کیریکٹر کو بچایا ہے، کوئی غلط کام میں نے اپنی مرضی سے کسی پرائے مرد سے کیا نہیں، آج تک میں نے اپنے آپ کو بہت بچا کے رکھا ہے. اللہ، آج بہت ڈینجر ٹائم آیا ہے کہ یہ ظالم میرے اوپر غلط ہاتھ اٹھانے جا رہا ہے، اے اللہ، آپ میری حفاظت کرو. یہ 2 دعا مانگی. अल्लाह आज तक मेरा कैरेक्टर पाक रहा है, मैंने कभी अपनी मर्जी से किसी से गलत काम नहीं किया, आज भी मुझे बचा लीजिए। अब वो जालिम फिरौन खड़ा हुआ हजरत सारा के साथ गलत काम करने के लिए, तो कुदरती तौर पर उसके पैलेस के अंदर जो उसका बेडरूम था उसकी जमीन फट गई। जैसे कि हमारे यहाँ अर्थ तो एक धरती कम के जमाने में जमीन फटती है, तो कुदरती अल्लाह की मदद ये आई और जमीन फटी और वो जालिम जमीन के अंदर जाने लगा। ये अल्लाह का अजाब उसके ऊपर आया। जब यहां तक उसके पैर जमीन में चले गए तो जोर जोर से चिल्लाने लगा और हजरत सारा को कहने लगा, सारा मुझे माफ कर दो, मैं तुम्हारे साथ गलत काम नहीं करूंगा, मैं तुम्हें छोड़ देता हूं, छोड़ दो मुझे, माफ कर दो। ये नबी की बीवी थी, अच्छे घर की थी, रहम दिल थी, नरम दिल थी। उन्होंने ये सोचा कि ये अभी बर्बाद हो जाएगा, मर जाएगा, तो उसका इल्जाम भी मेरे ऊपर आएगा कि सारा ने कुछ कर दिया जिसकी वजह से ये मर गया। तो हजरत सारा ने उसको माफ कर दिया और अल्लाह ताला से दुआ की, तो अल्लाह ताला ने जो है वो जमीन ठीक कुदरती हो गई और वो जालिम ऊपर आ गया तंदुरुस्त, फिर बच गया अंदर जमीन में जाने से। लेकिन गंदे काम की आदत जो पड़ी होती है वो जल्दी जाती नहीं है। इसने अपनी आंख से देखा कि मेरे ऊपर ये आफत आई, फिर भी कुछ टाइम के बाद उसने दूसरी मरतबा गंदे काम का इरादा किया। हजरत सारा फिर दुआ में बैठ गए और अल्लाह से दुआ मांगने लगी, तो फिर जमीन अल्लाह ने फाड़ दी और वो अब जमीन में जाने लगा तो कमर तक चला गया एकदम। तो उसको यकीन हो गया कि अब तो मैं गया, तो फिर वो चिल्लाने लगा और हजरत सारा से माफी मांगने लगा। हजरत सारा रदी अल्लाह ताला ने माफ कर दिया और अल्लाह से दुआ की तो जमीन ठीक हो गई और वो ऊपर आ गया। उसने तौबा भी की, माफी मांगी, तौबा का मतलब। लेकिन कुछ वक्त बाद शैतान ने फिर उसके दिल में गंदे इरादे खड़े किए और उसने तीसरी मरतबा गंदा काम करने का इरादा किया। हजरत सारा रदी अल्लाह ताला अन्हा फिर दुआ में बैठ गए और अब तीसरी मरतबा जो जमीन फटी तो तकरीबन कंधे तक अंदर चला गया और जो है चिल्लाने लगा, सारा ये आखिरी चांस है, मुझे माफ कर दो, अब के बाद मैं कभी ऐसा नहीं करूंगा। बहुत उसने माफी मांगी, लास्ट चांस दे दो। तो हजरत सारा ने उसको माफ कर दिया और अल्लाह से दुआ की तो ऊपर आ गया और ठीक हो गया। अब के तीसरी मरतबा जब ये हुआ तो उसको जोरदार झटका लग गया था। वो हजरत सारा को रूम से बाहर निकाला और सिपाहियों को डांट के कहता है कि तुम किसी इंसान औरत को पकड़ के लाए हो कि कोई जिन्नी औरत को पकड़ के लाए हो, ये तो कोई बड़ी जादू जानने वाली औरत है, मैं भी उसके साथ जब भी गंदा काम करने जाता हूं तो ये कुछ पढ़ती है और पढ़ करके मुझे जो है कोई काम करने नहीं देती, कैसी जिन्नी औरत को पकड़ के लाए हो। ये कहकर के उसने हजरत सारा को निकाला। निकालते निकालते उसने वो समझ गया था कि औरत कोई बहुत नेक खातून है, तो उसने अपनी बेटी एकदम नौजवान कुंवारी लड़की बादशाह की खुद की बेटी वो हजरत सारा को गिफ्ट में दी, चलो ये मेरी बेटी को ले जाओ, ये मेरी बेटी तुम्हारी खिदमत करेगी। क्योंकि हजरत सारा की उम्र थी और ये हाजरा उनकी बेटी फिरौन बादशाह की एकदम नौजवान लड़की का ले जाओ इसको, वो तुम्हारी खिदमत करेगी, तुम्हारा काम करेगी। तो हजरत सारा रदी अल्लाह ताला अन्हा अल्लाह का शुक्र अदा करते हुए महल से बाहर आई और साथ में राजा की बेटी को गिफ्ट में लेकर के आए। अल्लाह के नबी हजरत इब्राहिम अलैहि सलाम बाहर बैठे बैठे बराबर दुआ में लगे हुए थे, और वो भी मिरर से कांच से अंदर का सारा सीन देख रहे थे। इसलिए कि नबी है, नबी के दिल में बीवी के बारे में कोई गलत ख्याल नहीं आ। अल्लाह पूरे फैमिली को गंदे ख्याल से बचाना चाहते, इसलिए वो देख भी रहे थे, दुआ के अंदर भी मशगूल थे। और थोड़ी देर में हजरत सारा आफियत से बाहर आ गई। दोनों मियां बीवी ने अल्लाह ताला का शुक्र अदा किया। यही फिरौन मिस्र के बादशाह की बेटी हाजरा आजर उसका नाम था, वो सारा को मिली। फिर हजरत इब्राहिम अलैहिस्सलाम मिस्र से आगे सफर में चले, तो कुछ जमाने के बाद खुद सारा बीवी कहने लगी कि अल्लाह के नबी इब्राहिम, मेरी आपकी शादी हुए इतने साल हो गए, बच्चा होता नहीं है, औलाद होती नहीं है, ये लड़की जो मुझे खिदमत में मिली है आप उसके साथ निकाह कर लो, शादी कर लो। पुरानी बीवी ने खुद से ऑफर की, तो हजरत इब्राहिम अलैहिस्सलाम ने वो इजिप्त के किंग की बेटी जो बीवी की खिदमत में आई थी उसके साथ निकाह कर लिया। और उस निकाह की बरकत से हजरत इस्माइल अलैहि सलातु वस्सलाम पैदा हुए। यही हजरत इस्माइल और हजरत हाजरा है कि जिनको बाद में हजरत इब्राहिम अलैहिस्सलाम ने जंगल में रख दिया था। कौन सा जंगल? जहां आज मक्का शहर है, जो उस जमाने में पूरा जंगल था, दूर दूर तक एक इंसान भी नहीं था। और काबा वो तो नूह अलैहिस्सलाम के जमाने में आसमान पे अल्लाह ने उठा लिया था, उसका जो फाउंडेशन था वो रेती के नीचे दब गया था और रेती का एक टीला टेकरा सा हो गया था। अल्लाह ताला की मर्जी थी कि दोबारा काबा शुरू होए, मक्का शहर बने, इसलिए अल्लाह के हुक्म से हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी नई नवेली बीवी और दूध पीता मासूम बच्चा इस्माइल दोनों को लेकर के जंगल में छोड़ने के लिए आए। और अल्लाह ताला से छोड़ते वक्त पर दुआ मांगी, रब्बना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन ग़ैरि ज़ी ज़र्अ इंद बैतिकल मुहर्रम रब्बना लियुकीमुस्सलाह फ़जअल अफ़ईदतम मिनन नासी तहवी इलैहिम वरज़ुक़हुम मिनत तमरात। हे अल्लाह, इस जंगल में आपके कहने से जवान बीवी को दूध पीते बच्चे को छोड़ के जा रहा हूं। जहां हतीम है, हतीम वहां एक झाड़ था बड़ा, उसके नीचे झोपड़ा बनाया है, और वहां हाजरा बीवी को और बच्चे को छोड़ के इब्राहिम अलैहिस्सलाम चले गए अल्लाह के हुक्म से। और इनकी कुर्बानी की बरकत से वहां पर जमजम का पानी का कुआं जारी और चालू हुआ। तो इस पूरे वाकये के अंदर हमारे लिए बहुत बड़ा सबक ये है कि नमाज और दुआ कितनी ताकत वाली चीज है, कि एक जालिम बादशाह भी इसकी ताकत की बरकत से गलत काम नहीं कर सका। कि हजरत सारा के साथ जो गलत काम करना चाहता था, तो अंदर हजरत सारा ने दुआ की नमाज पढ़ के, बाहर हजरत इब्राहिम अलैहिस्सलाम ने नमाज पढ़ के दुआ की। इसकी बरकत से वो जालिम गंदा और गलत काम नहीं कर सका और अल्लाह ने हिफाजत फरमाई। अल्लाह ने कुरान में यही बात फरमाई, या अय्युहल्लज़ीना आमनुस्तईनु बिस्सब्री वस्सलाह। ऐ ईमान वालों, सबर सहन करके और नमाज पढ़ के अल्लाह की मदद मांगो। सबर सहन भी हो, बहुत जज्बात में आने जाने का, बहुत गर्म नहीं हो जाने का, बाया बहुत जल्दी नहीं चढ़ा डालने की, हंगामे और शोर नहीं मचा डालने के। और भाई सोशल मीडिया पर ये वो शेयर करोगे तो मिलेगा क्या? खामोखा पकड़ लेंगे, केस हो जाएगा, इसके बजाय जरा कंट्रोल में रहो, सोशल मीडिया पर भी काबू में रहो, इधर उधर की चीजें मत देखो, शेयर भी मत करो और नमाज पढ़ते रहो। कुर्बानी के दिन आ रहे हैं तो कुर्बानी को भी शेयर मत करो अल्लाह वास्ते। हम कुर्बानी अल्लाह के लिए करते हैं, अल्लाह को राजी करने के लिए करते हैं, किसी को दिखाना हमारा मकसद होता नहीं है। अल्लाह हमें ये ताकत समझने की तौफीक अता फरमाए कि सबर बहुत बड़ी ताकत है और नमाज और दुआ भी बहुत बड़ी ताकत है। अल्लाह हम सबको ये समझा देवे और इसको अपनाने की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।